1947 से 1970 तक के इलेक्शन हमने पार्ट वन में डिस्कस कर लिए हैं. आज की वीडियो शुरू करते हैं 1977 के इलेक्शन में. क्या 1977 के इलेक्शन में धांधली हुई? जी बिल्कुल, 1977 के इलेक्शन में धांधली हुई. यूसुफ नजर आए थे पॉडकास्ट पे, उन्होंने बताया किस तरह कुछ हलकों में पीपीपी के हक में धांधली हुई. लेकिन पीएनए ने, जो अपोजिशन की पार्टीज़ ने एक मुहिम चलाई गवर्नमेंट के खिलाफ, पीपीपी के खिलाफ, जुल्फिकार अली भुट्टो के खिलाफ, अब तो बहुत ज़्यादा उसमें सर्कमस्टांशियल एविडेंस है कि वो मिलिट्री बैक्ड था. 1970 के इलेक्शन में हमने देखा कि किस तरह रिलीजियस पार्टीज़ वाइप आउट हो गई थी. तो 1977 जब जुल्फिकार अली भुट्टो की काफ़ी मकबूलियत थी, ऐसा तो नहीं था कि अपोजिशन पार्टीज़ ने या पीएनए पार्टीज़ ने इलेक्शन जीत जाना था. उसको एक एक्सक्यूज़ बनाया गया मिलिट्री एस्टैब्लिशमेंट की तरफ से, जिनको वापस पावर में आना था एक डेमोक्रेटिकली इलेक्टेड गवर्नमेंट को गिराने के लिए.
मिस्टर भुट्टो की हुकूमत ख़त्म हो चुकी है, सारे मुल्क में मार्शल लॉ नाफिज कर दिया गया है.
कुछ हलकों को जवाब बनाया गया एक पूरी गवर्नमेंट को गिराने के लिए, जो टैक्टिक 2013 में रिपीट करने की कोशिश की थी एस्टैब्लिशमेंट ने. अगेन प्लेबुक उनकी सेम ही है. पीएनए और पीपीपी की जो नेगोशिएशंस हो रही थी उसमें जो लोग इन्वॉल्व थे उसमें से कई लोग अब आके एतराफ़ कर चुके हैं कि एक अग्रीमेंट हो गई थी. पीएनए की डिमांड्स मीट होने के बावजूद ज़ियाउल हक ने इंटरवीन किया और मार्शल लॉ लगा दिया. इसमें ये बात भी इंटरेस्टिंग है कि पीएनए कह रही थी डेमोक्रेसी हो, इलेक्शंस हो, लेकिन ज़ियाउल हक का जब मार्शल लॉ आया तो वही लीडर जो डेमोक्रेसी की बातें कर रहे थे वो ज़ियाउल हक के कैबिनेट में जाके बैठ गए, पोजीशंस ली, उनका पॉलिटिकल फ्रंट बने. तो ऑब्वियसली वाज नॉट सच अ बिग मूवमेंट टुवर्ड्स डेमोक्रेसी. जब ज़ियाउल हक आ गए उसके बाद जुल्फिकार अली भुट्टो जब जेल भी गए तो उनकी मकबूलियत इतनी ज़्यादा थी, तो ज़ियाउल हक अंडरस्टूड यू नो दैट व्हाट इज सेड ऑफन इज द थॉट वाज कि एक ग्रेव है, एक कब्र है और दो आदमी हैं. तो ज़ियाउल हक को पता था कि अगर मैं जुल्फिकार अली भुट्टो को नहीं मरवाऊँगा, अगर ये ज़िंदा रह गए, अगर ये बाहर आ गए, तो अवाम इनके साथ हैं, इन्होंने मुझे मरवा देना है. तो मरवाना तो है ही उनको, वरना ज़ियाउल हक जिंदा नहीं रह सकते. समहाउ आई फील लाइक अ सिमिलर सिचुएशन हैज़ कम इन पाकिस्तान. अगेन हिस्ट्री मे नॉट रिपीट इटसेल्फ बट इट राइम्स.
फॉर फंडामेंटल पॉइंट्स एनी पार्टी व्हिच डज नॉट एडहेर टू इट स्टैंड्स डिस्क्वालीफाइड.
सवाल ये उठता है कि ज़ियाउल हक जो अपने आप को पॉजिट कर रहे थे मर्द मोमिन, सादिक अमीन, एक अच्छा मुसलमान, उन्होंने तो बार बार आके अवाम से झूठ बोला. पहले उन्होंने अवाम का मैंडेट चोरी किया, उसके बाद बार बार टीवी पर आके बोला कि मैं 90 दिन में मैं इलेक्शन करवा रहा हूँ, उसके बाद 10 साल रहे. तो क्या ये प्रूव नहीं करता कि वो सादे के नमीन नहीं रहते? एक कॉन्स्टिट्यूशन में प्रिंसिपल डालना, लॉ डालना ज़ियाउल हक का सिर्फ इस वजह से, जो सादे के नमीन वाला रूल है, कि वो जो पॉलिटिशन उनके खिलाफ हैं उनको डिस्क्वालीफाई कर सकें. यही चीज़ हमने 2017 में देखी कि किस तरह ज़ियाउल हक का बनाया हुआ कानून, ज़ियाउल हक का कॉन्स्टिट्यूशन में डाला हुआ कानून एस्टैब्लिशमेंट ने इस्तेमाल किया नवाज शरीफ को डिस्क्वालीफाई करने के लिए. कि हमें झूठ पढ़ाया जाता है कि मिलिट्री डिक्टेटर्स की बहुत ज़्यादा मकबूलियत रही है, किस तरह से बिल्कुल एक शैम रेफरेंडम्स होते हैं वो तो आप सबको पता ही है. हिस्ट्री बुक्स में जो बताया जाता है जी मिठाई बांटी गई, वो तो अगर हमने जब पीडीएम ने नो कॉन्फिडेंस मोशन से इमरान खान को हटाया था तो टीवी पे यही आ रहा था कि मुल्क भर में मिठाइयाँ बांटी गई हैं. तो ये मिठाइयाँ किस तरह बांटी जाती हैं होपफुली अब वो आपके लिए क्लियर हो गया है. जो तारीख आपको नहीं पढ़ाई जाती कि पाकिस्तान की तारीख की सबसे बड़ी रेजिस्टेंस मूवमेंट, सबसे रिलेंटलेस रेजिस्टेंस मूवमेंट, मूवमेंट फॉर रेस्टोरेशन ऑफ डेमोक्रेसी थी, एमआरडी थी, जो ज़ियाउल हक के खिलाफ 7 साल चली, जिसमें अपोजिशन पार्टीज़ ने मिलकर सड़क पर आकर रिपीटेडली आकर एक मुहिम चलाई ज़ियाउल हक के खिलाफ, जिसमें उन लोगों ने अरेस्ट देखे, जिसमें उन लोगों ने वायलेंस देखा. नदीम फारूक पराचा ने पॉडकास्ट पे आके ये भी बोला है कि उन पे बमबारी की गई. हमने असलम ख्वाजा के साथ एक डिटेल्ड पॉडकास्ट की है, असलम ख्वाजा की इसमें बुक भी है जिसमें आप जाकर पढ़ सकते हैं, देख सकते हैं कि कितनी ज़्यादा स्टेट रिप्रेशन हुई एमआरडी मूवमेंट के ख़िलाफ़ और कितनी ज़्यादा कंसिस्टेंटली एमआरडी ने प्रोटेस्ट किया, बार बार सड़कों पर आए, जिसमें स्टूडेंट्स, लेफ्ट के लोग नुमाया थे. जब एक लीडर को अरेस्ट कर लिया जाता था दूसरे आ जाते थे, बिकॉज इट वाज अ मूवमेंट फॉर अ कॉज. इसी तरह की मूवमेंट्स होती हैं जो एक डिक्टेटर को, जो ऑल पावरफुल लगता है, उसको गिरा सकती हैं. डेमोक्रेसी एक इवेंट का नाम नहीं है. हमने दुनिया में कई ऐसे मुल्क देखे हैं जहां डिक्टेटर्स आते हैं, वो 20 साल, 30 साल रहते हैं, 40 साल रहते हैं. पाकिस्तान शायद दुनिया भर के मुल्कों में से वाहिद एक मुल्क हो या चंद एक मुल्कों में से हो जिसने 3 मिलिट्री डिक्टेटर्स को, जिनकी ख्वाहिश तो यही थी कि वो ज़िंदगी भर रहेंगे, उनको हटाया है, आवाम सड़कों पे आई है, उनके खिलाफ एक जिद्दोजहद हुई है. डेमोक्रेसी इज़ अ प्रोसेस, राइट्स आर समथिंग दैट वी नीड टू कम आउट ऑन द स्ट्रीट्स एंड फाइट फॉर. एंड जो हम पाकिस्तानियों को जिंदा लाशें कहते हैं, आवाम को जाहिल कहते हैं, वो इसलिए कहते हैं क्योंकि आपको ये हिस्ट्री नहीं पढ़ाई जाती कि अयूब के खिलाफ कितनी आवाम निकली थी, ज़ियाउल हक के खिलाफ कितनी आवाम निकली थी, کتنی عوام نے نکل کر مشرف کو پہلے لائرز موومنٹ میں، اس کے بعد ایمرجنسی کے خلاف، اس کے بعد جب پریزیڈنٹ سے ان کو ہٹایا. یہ اوور نائٹ نہیں ہوتا، یہ ہمارے سول سوسائٹی اسٹوڈنٹس اور پولیٹیشنز اور پولیٹیکل پارٹیز جو ہیں ان کی جد و جہد کی وجہ سے ہوتا ہے. الیکشنز بھی عوام کو تحفے میں نہیں ملتے. ابھی جو ہمارے حال ہی الیکشن ہوئے ہیں وہ بھی مجھے لگ رہا ہے کہ اسٹیبلشمنٹ اور اسٹیٹ تو نہیں چاہتی تھی کہ یہ اس طرح کے بھی الیکشنز ہوں. ضیاء الحق نے بھی 1985 میں بالکل شیم الیکشن کروائے، جو کہ اتنے شیم الیکشن تھے جن کو میں الیکشن ہی نہیں کنسیڈر کرتا، جن کو دے ناٹ ایون ورتھ ڈسکسنگ. یہ جو آج کل ہم کرٹیسائز کرتے ہیں کہ جی الیکٹیبلس کی سیاست ہے، ضیاء الحق نے کافی حد تک ان الیکٹیبلس کو، اپنے لوئلسٹ کو الیکشن میں لانا، ان کو جتانا، یہ ضیاء الحق نے سلسلہ شروع کیا پارٹیز کا ووٹ بینک ہٹانے کے لیے. 1985 میں نان پارٹی بیسس پہ الیکشن ہوئے، وہ تو چاہتے تھے 1988 میں بھی نان پارٹی بیسس پر الیکشن ہو. ایون جو آج کل ہم کرٹیسائز کرتے ہیں کہ ایم این ایس کو ڈیولپمنٹ فنڈز ملتے ہیں تاکہ وہ پیسے خرچ کر کے ووٹ لے سکیں، یہ بھی سلسلہ ضیاء الحق نے شروع کیا. اگین ہم کم ہسٹری پڑھتے ہیں تو ہم صرف آج کی کرپشن کل کی کرپشن کی بات کرتے ہیں. ضیاء الحق کے ٹائم میں جتنی کرپشن ہوئی، کیونکہ وہ پڑھائی نہیں جاتی، بتائی نہیں جاتی، ان کے لیے کتابیں پڑھنی پڑیں گی، ڈیٹیل میں دیکھنا پڑے گا، اتنا نہیں بتایا جاتا، بٹ بہت زیادہ کرپشن ہوئی.
ضیاء الحق کے زمانے میں کرپشن ٹرولی بیکیم انسٹیٹیوشنلائزڈ، پولیٹیکل پارٹیز ور کانشیسلی کرپٹڈ. دیکھیے یہ جو سسٹم ہے نا کہ کانسٹیٹیونسیز کو اور یہ جو ایم این ایز ایم پی او کو فنڈز دینے کا، یہ 1980 سے پہلے نہیں تھا، یہ ذوالفقار علی بھٹو نے ختم کر دیا تھا، یہ ضیاء الحق نے ریوائیو کیا.
1988 کے الیکشن ہو سکے کیونکہ 7 سال ایم آر ڈی موومنٹ چلی 1981 سے 1988، کیونکہ 1986 میں بینظیر بھٹو نے آ کے ضیاء الحق کے خلاف ایک پوری موومنٹ چلائی. جن لوگوں کو لگتا ہے ملٹری ڈکٹیٹرز بہت مقبول ہیں، بہت فیمس ہیں، ان کو چاہیے پکچرز دیکھیں 1986 میں جب بینظیر بھٹو واپس آئی ہیں. لاہور کی اس وقت پاپولیشن کچھ 35 لاکھ تھی اور ایسٹیمیٹس کہتے ہیں کہ 30 لاکھ لوگ سڑک پر تھے بینظیر بھٹو کا استقبال کرنے کے لیے. 30 لاکھ لوگوں کے ایسٹیمیٹس ہیں. دیٹ از لسٹڈ ان ون آف دا لارجسٹ پولیٹیکل ریلیز دیٹ ہیز ایور بین ہیلڈ اراؤنڈ دا ورلڈ. جو لوگ وہاں پر گئے تھے وہ کہتے ہیں کہ ایسا نہیں لگ رہا تھا کہ آج لاہور میں کوئی بھی انسان اپنے گھر میں بیٹھا ہوا ہے. یہ پاور تھی پالیٹکس کی، یہ پاور تھی پالیٹیشنس کی، یہ سینٹیمنٹ تھا عوام کا ملٹری اسٹیبلشمنٹ کے خلاف، ضیاء الحق کے خلاف. 1988 کے الیکشن میں ایک انٹرسٹنگ اینکڈوٹ یہ ہے کہ ضیاء الحق نے جان بوجھ کے وہ ڈیٹ رکھی تھی جس ڈیٹ پہ بینظیر بھٹو واز ڈیو ٹو گیو برتھ ٹو بلاول، اینڈ پی 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 اینڈ بینظیر نیو کہ ضیاء الحق یہ کریں گے، اس لیے انہوں نے ہاسپٹل میں جو ڈیٹ ہے وہ آگے پیچھے کر دی تھی کہ ضیاء الحق تک غلط ڈیٹ پہنچے. اٹس آلموسٹ لائک اے کامیڈی شو جس طرح پاکستان میں الیکشنز ہو رہے تھے 1988 میں. ضیاء الحق کے انتقال کے بعد بھی جو ضیاء الحق کی لیگسی ہے، جو اسٹیبلشمنٹ ہے، انہوں نے بڑی کوشش کی آئی جی آئی اسلامک جمہوری انقلاب جو ہے پارٹیز کو اکٹھا کر کے انڈر نواز شریف پی 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 کو ہرایا جائے. آئی ایس آئی نے بہت فنڈ کیا آئی جی آئی کو، الیکشنز رک کیے، بٹ وہ عوام کا جو مینڈیٹ ہے وہ اتنا زیادہ تھا کہ وہ سبورٹ نہیں ہو سکا. اینڈ 1988 میں جب الیکشنز ہوئے 10 سال کی آمریت کے بعد، تو ان بینظیر بھٹو ون، پی 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 ون.
I know, like, you know, now it'll sound incredibly idealistic to people, but you have to remember where we were then.
Yeah. Absolutely.
You know, we had just come out of, you know, over a decade. I mean, I'm a Zia boy, right? I grew up in those times. And suddenly, you know, it was as if, like, everything has suddenly changed, yeah. You know? It was as if, ke, matlab, the color of the sky had changed, you know? I mean, it was... I'm not going to, you know, I can't downplay what a seismic historic event that was, you know, they are dying and then, you know, elections being held on jaise bhi, you know.
Kuch log is baat se naraaz hote hain ki Shehzad jo hain wo political parties ki taraf ya civilian governments ki taraf biased hain, ek military dictatorships ke khilaf unka bias hai. کیوں نہ ہوں میرا باعث. خرم حسین آئے تھے اس پوڈ کاسٹ پہ، انہوں نے بولا کہ بینظیر بھٹو الیکٹ بھی ہو گئی تھیں، اس کے باوجود پریزیڈنٹ نے، بیوروکریسی نے ان کو بلایا اور بولا کہ ہم نیشنل اسمبلی کا سیشن بھی نہیں کال کریں گے جب تک آپ آئی ایم ایف کی ڈیل ریٹیفائی نہیں کرتے، F-16 کی جو ڈیل ہوئی ہے اس میں آپ کچھ نہیں کہہ سکتے. اس سرکمسٹانسز میں ان کو پاور دی گئی، پنجاب میں ان کو پاور دی نہیں گئی، پنجاب میں ان کا اپنا بندہ لگا دیا گیا. उसके बाद बेनज़ीर भुट्टो पावर में आती हैं, 10 साल मिलिट्री डिक्टेटरशिप रह चुकी है, ज़ियाउल्लाह की जो लेगेसी के सारे लोग हैं वो पावर में हैं, जनरल हमीद कुल जैसे लोग खुलकर आके कहते हैं कि जी हाँ वो इज़ द हेड ऑफ आईएसआई कि हम बेनज़ीर भुट्टो की गवर्नमेंट गिरा रहे थे। इन सर्कमस्टांसिस में वो प्राइम मिनिस्टर बनी है। 2 दिसंबर 1988 को बेनज़ीर भुट्टो प्राइम मिनिस्टर बनती हैं और अक्टूबर 1989 में एक आईएसआई बैक्ड आईजीआई का नो कॉन्फिडेंस मोशन उनके खिलाफ आ जाता है। 10 साल की डिक्टेटरशिप के बाद एक 10 महीने की गवर्नमेंट आती है, किन बेसिस पे हम इन गवर्नमेंट्स को जज करें इनकी परफॉर्मेंस पे जब ये इन सर्कमस्टांसिस में पावर में है। अगर आपको इसके बारे में और इन्फॉर्मेशन चाहिए तो आप ऑपरेशन मिडनाइट जैकल सर्च करें कि किस तरह मिर्ज़ा असलम बेग के अंडर एक मिलिट्री प्लान था बेनज़ीर भुट्टो को नो कॉन्फिडेंस मोशन के थ्रू हटाना। आज जब इस तरह की बातें हो रही होती हैं कि गवर्नमेंट को 5 साल पूरे करने दें, पॉलिटिकल स्टेबिलिटी होनी चाहिए, फिर हम हिस्ट्री में जब जाते हैं कि 90s में जो गवर्नमेंट्स आई हैं पॉलिटिशियंस की, 1 साल 2 साल 3 साल, किन बेसिस पे हम इनको जज करें, इवन दो नो कॉन्फिडेंस मोशन वो सर्वाइव कर जाती हैं, अगले साल उनकी गवर्नमेंट हटा दी जाती है, बट इस सर्कमस्टांसिस में एक पॉलिटिकल परफॉर्मेंस एक्सपेक्ट करना या पॉलिटिकल रिफॉर्म एक्सपेक्ट करना विल बी एक्सपेक्टिंग अ बिट टू मच। इवन जब बेनज़ीर भुट्टो की सेकेंड गवर्नमेंट आई है तो उसमें ईदी साहब ने ऑन द रिकॉर्ड बोला है कि हमीद गुल और इमरान खान उनके पास आए थे, उनको ब्लैकमेल किया था कि आप हमारे साथ मिल जाएँ, हम तीनों जो मिल जाएंगे तो हम बेनज़ीर भुट्टो की गवर्नमेंट गिरा सकते हैं। तो अगर मिलिट्री रिटायर्ड मिलिट्री ऑफिसर्स सिटिंग गवर्नमेंट के खिलाफ इस तरह के प्लान्स कर रहे हैं, इस तरह की स्ट्रैटेजीज कर रहे हैं, तो इट्स काइंड ऑफ पॉइंटलेस टू सिट हियर एंड डिस्कस के 90s में पॉलिटिशियन ने किस तरह परफॉर्म किया, क्योंकि उनके पास स्पेस थी नहीं परफॉर्मेंस की। अगस्त 1990 में गुलाम इसहाक खान ने बेनज़ीर भुट्टो की गवर्नमेंट डिसमिस कर दी करप्शन को जवाब बना के। अब होपफुली आप लोगों को जब थोड़ा कॉन्टेक्स्ट मिला हुआ है आपको समझ में आएगा कि क्यों मैं अक्सर कहता हूं कि करप्शन हैज़ बिन अ फ्लिमजी एक्सक्यूज टू डिसमिस सिविलियन गवर्नमेंट्स इन पाकिस्तान। नजम सेठी ने यह भी बोला कि बेनज़ीर भुट्टो चाहती थी स्वीडन से फर्म्स मंगवाना जो ऑडिट कर सकें, सबका ऑडिट हो कि भाई कहाँ करप्शन हो रही है, कौन कर रहा है, लेकिन जाहिर बात है पाकिस्तान में एस्टैब्लिशमेंट की अकाउंटेबिलिटी तो कभी हो भी नहीं सकती, और इस तरह की कोई बात करेगा तो उसकी अकाउंटेबिलिटी हो जाएगी। None of this is to say कि जी PPP के दौर में या PMLN के दौर में करप्शन नहीं हुई, सिविलियन गवर्नमेंट्स के दौर में करप्शन होती है, जो करता है उसका जो भी पनिशमेंट होती है वो होना चाहिए। एक अनअकाउंटेबल इदारा नहीं फैसला कर सकता कि किसी ने करप्शन की है और 20 मिलियन 22 मिलियन 24 मिलियन लोगों की जो विल है, जो मैंडेट है, उसको रिवर्स नहीं कर सकता जस्ट बेस्ड ऑन देयर विम्स एंड देयर decisions and their perceptions of who is corrupt and who is not, of who is Sadiq and Amin and who is not. 1990 में जो इलेक्शन हुआ है उसका सच हमें 2012 में जाके पता चला, जब चीफ जस्टिस इफ्तिखार चौधरी ने चीफ ऑफ एयरफोर्स असगर खान पिटिशन केस में बताया कि किस तरह मिर्ज़ा असलम बेग ने और लेफ्टिनेंट जनरल असद दुरानी ने जो हेड ऑफ ISI थे मिलकर 1990 के इलेक्शंस को रिग किया, PPP का मैंडेट चुराया, IGI को बैक किया, इलेक्टोरल फ्रॉड किया, इलेक्शन में फंड्स बांटे गए। अब आप ये कितनी इंटरेस्टिंग बात है ना कि आप एक सिविलियन गवर्नमेंट को हटा देते हैं इस बेसिस पे वो करप्ट है, और फिर आप करप्शन करके अवाम के करोड़ों खर्च करके इलेक्टोरल फ्रॉड करते हैं, फिर आप मुझे कहते हैं कि मैं इस बात पे यकीन करूं कि जी गवर्नमेंट्स करप्ट थी इसलिए उनको हटाया गया, कर सकता है कोई यकीन? गुलाम इसहाक खान ने बेनज़ीर भुट्टो की गवर्नमेंट डिसमिस की थी और फिर इन्वेस्टिगेशन में बशीर मेमन ने बोला कि गुलाम इसहाक खान ही आर्किटेक्ट थे स्कीम की जिसमें ये करप्शन का पैसा जो इस्टेब्लिशमेंट के बैक कैंडिडेट्स हैं उनमें बांटना है, 15 बैंक्स के थ्रू उस टाइम 1.5 करोड़ रुपया आपके टैक्स का पैसा बांटा गया, और 1990 के जो इलेक्शंस हुए वो फिर अवाम के साथ एक मजाक था, एक शैम था। 1990 में फिर जब नवाज शरीफ आए तो 1993 में गुलाम इसहाक खान ने उनको भी हटा दिया। ये तो शुक्र है 2008 के बाद 18th अमेंडमेंट आया जिसमें कॉन्स्टिट्यूशन में से 58(2) भी निकाला गया जिसमें एक प्रेजिडेंट, एक अनइलेक्टेड इंसान, एक इस्टेब्लिशमेंट का नुमाइंदा बैठा हुआ अपनी तरफ से फैसला नहीं कर सकता कि मेरी जब मर्ज़ी होगी मैं अवाम के इलेक्टेड 22 मिलियन लोगों की जो विल है उसको सबवर्ट करके किसी भी गवर्नमेंट को डिसमिस कर सकता हूँ। हमारी तो तारीख में ऐसे भी वाक़े रहे हैं कि जिस वक्त जनरल ज़िया ने जुनेजो की गवर्नमेंट एलिजिडली इस बात पर डिसमिस कर दी थी कि उन्होंने लिमिट लगा दी थी कि इतने CC से ऊपर गाड़ियाँ अब ब्यूरोक्रेसी और मिलिट्री नहीं मंगवा सकती, बस इतना ही काफ़ी था उनकी गवर्नमेंट को डिसमिस करने के लिए, क्योंकि जो लाते हैं फिर वो निकालते भी हैं। मैं ये हिस्ट्री पे वीडियोस इसीलिए बनाता रहता हूँ क्योंकि हमें अपनी तारीख इतनी मस्क कर दी है कि जिस आदमी ने सिविलियन गवर्नमेंट्स अवाम के मैंडेट को चोरी किया, करप्शन की, आज गुलाम इसहाक खान के नाम पे एक साइंस यूनिवर्सिटी है اور جو پاکستان کا واحد سائنسدان ہے جس کو دنیا بھر میں بین الاقوامی طور پر عزت دی گئی ہے, سراہا جاتا ہے, ان کا پاکستان میں آپ نام بھی نہیں لے سکتے. 1993 کے ڈسمسل کے کیس میں سپریم کورٹ نے کم از کم انٹروین کر کے یہ تو کہہ دیا کہ یہ ڈسمسل غلط تھا, نواز شریف کو ری انسٹیٹ کیا جائے, لیکن پھر ملٹری نے انٹروین کیا, انہوں نے بولا کہ نواز شریف اور غلام حسن خان آپ دونوں فارغ ہوں اور ایک اور الیکشن کروایا جائے. اس الیکشن کے بعد بینظیر بھٹو پرائم منسٹر بن جاتی ہیں چھوٹی پارٹیز کے ساتھ کوئلیشن کر کے, لیکن 1996 میں فاروق لغاری ان کی گورنمنٹ پھر سے ڈسمس کر دیتے ہیں. 97 میں جب الیکشنز ہوتے ہیں تو نواز شریف ایک 2/3 میجورٹی لے کر آ جاتے ہیں. میں اکثر کہتا ہوں کہ نواز شریف 90s کے عمران خان تھے, وہ اسی وجہ سے کہتا ہوں کہ وہ پیدا اور پلے بڑے تو ایک اسٹیبلشمنٹ کی نرسری میں, لیکن انہوں نے اوور ٹائم پالیٹکس کر کے اپنی ایک پرسنل مقبولیت بنا لی تھی, اسپیشلی پنجاب میں ان کا ایک اسٹرانگ ہولڈ بن چکا تھا, اور 1997 کے الیکشنز میں تو کمپلیٹلی ملٹری اسٹیبلشمنٹ کا ایک پلان تھا. اس کے بارے میں اب بہت انفارمیشن آ چکی ہے سامنے کہ پی 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 کو وائپ آؤٹ کرنا ہے. تو جو مین اپوزیشن ہے نواز شریف کی, جب اس کے خلاف اتنی میجر مہم چلائی گئی, ان کو وائپ آؤٹ کیا گیا, تو اس کے بعد آلموسٹ نواز شریف کی کوئی اپوزیشن تھی ہی نہیں 97 میں. اس طرح الیکشنز ہو رہے تھے 90s میں, تو اسی لیے اکثر لوگ جب انپریسیڈنٹڈ کا لفظ استعمال کرتے ہیں میں تھوڑا ہنستا ہوں, اور لوگ تھوڑے ناراض ہو جاتے ہیں کہ کیوں آپ تاریخ کی بات کر رہے ہیں. دیکھیں, کمپیئر کرنا کوئی بری بات نہیں ہے, کمپیئر کرنے سے ہم سیکھ بھی سکتے ہیں, لیکن کمپیئر کرنے کا مطلب یہ نہیں ہوتا کہ وہ دونوں چیزیں سیم ہیں. اگر ایک انالوجی ہم ڈرا کر سکیں, اگین آئی ڈونٹ تھنک پی ٹی آئی اور پی 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 کا اس طرح سے کمپیریزن بنتا ہے, لیکن جسٹ ٹو گیو یو سم پرسپیکٹیو کہ اگر ہم کہیں کہ یہ جو الیکشن ہے 2024 کا, یہ پی ٹی آئی کے خلاف چرایا گیا, اگر اس کو ہم 1977 سے کمپیئر کریں, اب اگر اس الیکشن کے بعد عمران خان کو پھانسی ہو جاتی ہے, ایک ملٹری ڈکٹیٹرشپ پاکستان میں لگا دی جاتی ہے جو اسلام کا نام استعمال کرتا ہے, ملٹری ڈکٹیٹر اپنی لیجیٹیمیسی بنانے کے لیے, اس کے خلاف بشرا بی بی اگر آپ امیجن کریں 10 سال کی ایک تحریک چلائیں, جو موومنٹ میں لوگ مارے جائیں 10 سال تک, ان پہ بام گرائے جائیں, عمران خان کے جو ایک بیٹے ہیں ان کو پوائزن کر کے مار دیا جائے, عمران خان کی جو بیٹی ہیں وہ پاکستان واپس آئیں, وہ 2 سال جیل جائیں, وہ ایک فوجی عامر کے خلاف ایک موومنٹ چلائیں, اس کے بعد وہ الیکٹ ہوں, ان کی گورنمنٹ ڈسمس ہو, اس کے بعد عمران خان کے دوسرے بیٹے جب واپس آئیں ان کو سڑک پہ گولیاں مار کے مار دیا جائے, اس کے بعد عمران خان کی بیٹی کو ایگزائل کر دیا جائے, اس کے بعد عمران خان کی بیٹی جب واپس 8 سال بعد آئے تو اس کو اسیسینیٹ کر دیا جائے, پھر آپ کہہ سکتے ہیں کہ پی ٹی آئی اور پی 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 اب ایک سملر لیول پر ہیں, اللہ نہ کرے ان میں سے کوئی بھی چیز ہو, لیکن یہ 1977 سے لے کے 2007 تک پی 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 کے ساتھ ہوا ہے. تو ہم اگر پالیٹکس کو آج کے زمرے میں دیکھتے ہیں وداؤٹ ہسٹوریکلی کنٹیکچولائزنگ واٹ ہیز ہیپن ٹو دیز پولیٹیکل پارٹیز ٹو میک دیم سو کمپرومائزڈ, اس کے بغیر نہیں کر سکتے. ڈرائنگ رومز میں بیٹھ کر چیزیں کہنا آسان ہے, ہسٹوریکل کوگنیسنس اگر ہم لیں تو ہمیں سمجھ میں آتا ہے کہ شاید ان پولیٹیشنز کی اتنی زیادہ غلطی نہیں ہے جتنی غلطی اس اسٹیبلشمنٹ کی ہے جس نے پولیٹیشنز کو بننے ہی نہیں دیا. پی پی پی, پی ٹی آئی, پی ایم ایل این, یہ تو بڑی بڑی پارٹیز ہیں نا, لیکن جو چھوٹے پولیٹیشنز ہیں, جو چھوٹے ایکٹیوسٹ ہیں, جن کو شروع کے لیول پر ہی مار دیا گیا یا پولیٹکس میں نہیں آنے دیا گیا, ان کے تو ہمیں نام بھی نہیں یاد. سو وی ناؤ وین وی آر ڈس اپوائنٹیڈ ود دا پولیٹیکل کلاس دیٹ وی ہیو, اٹس اونلی دس پولیٹیکل کلاس دیٹ از الاؤڈ ٹو ایگزسٹ. سو دا پرابلم از ان دا سسٹم اٹ سیلف, ناٹ دیز پرٹیکولر انڈیویجولس.
بڑھیا تھا گرو.
پالیٹکس کو اور پولیٹیکل ہسٹری کو اپنی ذات, ان کی ذات اور ذاتی پریفرنسز سے بالا تر رکھ کے ہمیں دیکھنا چاہیے, اینڈ وی نیڈ ٹو انڈرسٹینڈ دیم ود ان دیئر اون کانٹیکسٹ کے اس وقت کیا ہوا تھا. خیر, ایک ڈیکیڈ آف نان سینس ہو چکی, 97 میں الیکشن ہو چکے, نواز شریف کو دیکھیں کتنا مجھے لگتا ہے کہ نواز شریف اس ٹائم کے عمران خان تھے, کہ میں عمران خان بول رہا ہوں, ان کو آ گئے پاور میں. اس کے بعد ہونا تو یہ چاہیے تھا کہ چلیں نیو اسٹارٹ فار پاکستان, عوام کا مینڈیٹ آ چکا ہے, ایک ہیوی مینڈیٹ آ چکا ہے, اب نہ پریزیڈنٹ کے لیے آسان ہوگا ان کو ہٹانا, نہ اسٹیبلشمنٹ کے لیے آسان ہوگا, اب ایک کنسسٹنسی لائی جائے, اب ایک پالیسی کنسسٹنٹلی چلائی جائے, ملک کو صحیح طرف لے کر جایا جائے. لیکن پھر وہی ہوا کہ عوام کی مینڈیٹ کو سبورٹ کر دیا گیا, ود ان 2 ایئرس مشرف آ گئے, انہوں نے نواز شریف کو بھگا کر ملک میں پھر سے مارشل لاء لگا دیا. جس طرح ضیاء الحق کو پتا تھا کہ اگر ذوالفقار علی بھٹو جیل سے باہر آ گئے تو ان کی خیر نہیں, تو اس طرح مشرف کو بھی ایک اچھا آئیڈیا تھا کہ اگر کارگل پہ کبھی انویسٹیگیشن ہوئی تو ان کی خیر نہیں. تو ہی آلسو نیو دیٹ ہی ہیڈ ٹو انٹروین, ہی ہیڈ ٹو گیٹ دا گورنمنٹ آؤٹ تاکہ کبھی بھی کارگل پر سوال نہیں اٹھائے جائیں. مشرف کے دور پہ ایک ہماری پوری ڈیٹیل ویڈیو ہے, کئی الیٹ لوگ ہیں جن کو مشرف پسند ہے کہ وہ ان کی طرح بات کرتا تھا یا ان کی طرح دکھتا تھا, تو ان کو فرق نہیں پڑتا کہ جی ملک میں کیا ہو رہا تھا یا ان کی پالیسیز نے ملک میں کیا کیا. اگر کراچی کے بیچ پر ایک ریف پارٹی ہو رہی ہے تو کسی کو کوئی فرق نہیں پڑتا کہ جی بلوچستان کے اوپر بمباری کی جا رہی ہے, خیبر پختونخوا میں جو بچے ہیں ان کو گنز دے کے AK-47 دے کے جہاد کی طرف بھیجا جا رہا ہے. 2002 میں جنرل پرویز مشرف نے ایک شام الیکشن کروایا, جس طرح ایوب خان نے ایبڈو کا استعمال کیا تھا اس طرح مشرف نے پولیٹیکل پارٹیز آرڈر 2002 یوز کیا کہ جو ان کے پسند کے پولیٹیشنز ہیں صرف وہی الیکشن لڑ سکیں. اس وقت جو بینظیر بھٹو ہیں اور نواز شریف ہیں وہ ایگزائل میں تھے. مشرف نے پی ایم ایل این توڑ کر ایک اپنی کنگز پارٹی بنائی 2002 کے الیکشن کے لیے, پی ایم ایل کیو, جس کے جو لیڈر ہیں وہ حماد اظہر کے والد میاں محمد اظہر تھے. اور انٹرسٹنگلی پوری ملٹری بیکنگ کے ساتھ ایک پارٹی بنا کر الیکشن سے 3 مہینے پہلے ایک پارٹی وجود میں آتی ہے کہ اب یہ کنگز پارٹی ہے, یہ گورنمنٹ میں آئے گی. اس کے جس کو آپ لیڈر بناتے ہیں وہ اس طرح کے آدمی ہیں کہ اس شیم الیکشن میں, اس آرکیسٹریٹڈ الیکشن میں وہ اپنی سیٹ بھی نہیں جیت سکتے. یو نو دیز آر ہسٹوریکل لیسنز دیٹ پیپل نیڈ ٹو لرن کہ پولیٹیکل پارٹیز نہیں مرتی ہیں. آپ جتنی بھی کوشش کر لیں, آپ جتنے بھی اپنی طرف سے پونس کو کھڑا کر دیں, عوام عقل مند ہے. اس طرح جو پی ٹی آئی کے لوگ تھے جو اب اسٹیبلشمنٹ کے پونس بن کر 2024 کے الیکشن میں کھڑے ہوئے, عوام نے بتا دیا واٹ دے ایکچولی تھنک آف دیز پیپل. اسٹیبلشمنٹ کی پوری بیکنگ کے باوجود, الیکٹورل ریگنگ کے باوجود, ایک شیم الیکشن کے باوجود, ایون 2002 کا جو الیکشن ہے اس میں پاپولر ووٹ پی 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 جیت جاتی ہے, لیکن کیونکہ الیکٹورل کالج جس طرح سے بنا ہوا ہے, پی ایم ایل کیو پاور میں آ جاتی ہے. اگین ہم عوام کو جتنا برا بھلا کہتے ہیں نا, اگر آپ الیکشن ریزلٹس کو اسٹڈی کریں, عوام از ناٹ ٹو بلیم. تو 2002 میں جنرل الیکشن نہیں ہوئے, جنرل پرویز مشرف الیکشن ہوئے. اگلے جو الیکشن ہیں 2008 سے لے کے 2024 تک, وہ ہم اگلی ویڈیو میں ڈسکس کریں گے, لیکن ایک دو باتیں ہیں جو اکثر کی جاتی ہیں جنرل پرویز مشرف کے بارے میں, تو ان کو ایڈریس کر لیا جائے. ایک تو یہ ہے کہ بڑی ڈیولپمنٹ ہوئی. جی بالکل بڑی ڈیولپمنٹ ہوئی, وہ اس وجہ سے ہوئی کہ آپ کے پاس ایڈ آ رہی تھی, ایوب خان نے ڈیولپمنٹ کی, کیونکہ ایک تو امریکن ایڈ آ رہی تھی, دوسرا آپ ایسٹ پاکستان کی جو ریسورسز ہیں ان کو ایز اے کالونی یوز کر رہے تھے. جنرل پرویز مشرف نے ہماری جیو پولیٹیکل سچویشن, وہ تو اپنی کتاب میں بڑی خوشی خوشی یہ بھی لکھتے ہیں کہ ہاں ہم نے پاکستانیوں کو امریکن کو بیچا, اس سے جو ڈالرز آئے ہیں اس سے کراچی میں آپ نے ڈیولپمنٹ دیکھی. ہم جب کہتے ہیں لوکل گورنمنٹ کا نظام بہت اچھا تھا, چلیں فلوسافکلی تو وہ اس لیے لایا گیا کہ جو پولیٹیکل پارٹیز ہیں ان کا جو عوام میں مینڈیٹ ہے وہ ختم کیا جائے تھرو اے پیرلل سسٹم. لیکن اگر تو نظام اچھا ہوتا, اگر تو ہم کہتے ہیں نا جی سسٹم بہت اچھا ہے, تو وہ ڈیولپمنٹ صرف کراچی کے یا لاہور میں بیٹھے بچے نے کیوں دیکھی؟ وہ کوئٹہ میں بیٹھے بچے نے ڈیولپمنٹ کیوں نہیں دیکھی؟ وہ پشاور میں بیٹھے بچے نے ڈیولپمنٹ کیوں نہیں دیکھی؟ اگر تو ہم واقعی کہیں کہ جی, اینڈ آئی پرسنلی تھنک ڈیموکریسی تو ایگزسٹ ہی نہیں کر سکتی لوکل ریپرزنٹیشن کے بغیر. ڈیموکریسی ان ایکشن از ان یور اسٹریٹ, کہ آپ کے یو سی لیول پر آپ کا لوکل نمائندہ کون ہے, آپ کا ریپرزنٹیٹیو کون ہے. آفن وی ریڈیوس ڈیموکریسی ٹو دا پرائم منسٹر اور دا پریزیڈنٹ. آئی تھنک ڈیموکریسی ان ایکشن از آن دا اسٹریٹس. تو لوکل گورنمنٹ اسینشیل ہے, اور پولیٹیکل پارٹیز ہماری جو لوکل گورنمنٹس کے خلاف ہیں وہ ڈیموکریسی کے خلاف ہیں. لیکن مشرف نے بھی جو لوکل گورنمنٹ یا لوکل نظام لائے, وہ صرف اپنے شہروں میں جہاں ان کے اپنے لوگ تھے, پی ایم ایل کیو ان کی اپنی جن کو فنڈنگ آ رہی ہے وہ ڈیولپمنٹ کر رہے ہیں, ایم کیو ایم ان کی اپنی جن کو فنڈنگ آ رہی ہے وہ ڈیولپمنٹ کر رہے ہیں. بلوچستان کے جو ریپرزنٹیٹیوز تھے ان پہ تو انہوں نے بام مار دیے. خیبر پختونخوا میں تو آپ نے نہ ایجوکیشن فنڈ کی, آپ نے تو جہاد فیکٹریز بنا دی. تو کیا وہ بچے ڈیزرو نہیں کرتے تھے لوکل گورنمنٹس؟ کیا وہ بچے ڈیزرو نہیں کرتے تھے ڈیولپمنٹ؟ تو ان کے بچے مار کر اگر انڈر پاس بنائے جا رہے ہیں لاہور میں اور کراچی میں, تو جی بالکل لاہور اور کراچی کے لوگ بڑے خوش ہیں, لیکن تھوڑا تاریخ پڑھیں, تھوڑا تاریخ سمجھیں, اور اٹس دا پرائز دیٹ وی پیڈ فار دیٹ. جو لوگ اس ٹائم زندہ تھے, جو لوگ اس ٹائم انہوں نے فیس کیا کہ مشرف کی لیگسی, ٹی ٹی پی بنی ہے لال مسجد آپریشن کے بعد. پھر جو پاکستان نے ٹی ٹی پی کے ساتھ جنگ لڑی ہے, اس میں ہم نے جتنی جانیں کھوئی ہیں, جتنا مالی نقصان ہوا ہے, جتنا اکنامک نقصان ہوا ہے, آل دیٹ کین بی ٹریسڈ بیک ٹو مشرف's پالیسیز. تو جن لوگوں نے یہ سوچا تھا کہ جی مشرف ہمیں پسند ہے کیونکہ انڈس میوزک پہ اچھی میوزک ویڈیوز آتی تھیں. اب وہ ذرا تاریخ پڑھیں اور وہ دیکھیں کہ ان اچھے میوزک ویڈیوز کی ہم نے کیا پرائز پے کیے. میں پرسنلی اس ٹائم کراچی میں تھا اینڈ ہو ہیڈ گرون اپ آن دا سیم کول ایڈ دیٹ آئی ناؤ ٹاک اباؤٹ اینڈ ہو ہیڈ فالن پری ٹو دا سیم پروپیگنڈا. مجھے بھی لگتا تھا یار مشرف کتنا زبردست آدمی ہے, انڈیا جاتا ہے ان سے منہ توڑ کے بات کرتا ہے. لیکن ساتھ ساتھ میں ایک خوف کی فضا میں بھی رہتا تھا کیونکہ میں کراچی تھا میں رہتا تھا. 10-15 روز بوری بند لاشیں آتی تھیں, ہر کوئی جو کراچی میں بزنس آپریٹ کر رہا ہوتا تھا اس کو بلٹس دی جاتی تھی تھریٹن کرنے کے لیے, بلیک میل کرنے کے لیے بھتا وہ لوگ سب دیتے تھے. اٹ واز اے سٹی ہیلڈ ہاسٹیج. سم ہاؤ وی نیور کنیکٹڈ دیٹ ٹو مشرف. آج بھی جب ہم بات کرتے ہیں کہ یہ انڈر پاس مشرف کے دور میں بنا, ہم یہ نہیں ڈسکس کرتے کہ جی بوری میں کتنی لاشیں مشرف کے دور میں ملیں. اینڈ سم ہاؤ دیٹ جسٹ بیکمس ناٹ سم تھنگ دیٹ وی ٹاک اباؤٹ, کیونکہ ہمیں سب سے کم قیمتی پاکستان میں انسان کی جانیں لگتی ہیں. 2007 میں جب 12 مئی کو وائلنس ہوا کراچی میں, لاشیں گرائی گئیں, پولیٹیکل ورکرس کو اریسٹ کیا گیا, اے این پی اور پولیٹیکل پی 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 کے پولیٹیکل ورکرز مارے گئے, انسٹیڈ آف ہیونگ ایمپتھی وین ایک کراچی میں سول وار جیسی کیفیت ہے جب لوگ خوف زدہ ہیں, ہم کہتے ہیں انویسٹمنٹ نہیں آتی, کیسے آئے گی جب اس طرح کی آپ نے کنڈیشنز بنائی ہوئی ہیں. دا پریزیڈنٹ آف پاکستان مشرف سیلیبریٹڈ دیٹ کہ دیکھ لی میری طاقت, انسٹیڈ آف ایمپتھائزنگ ود دا پیپل. تو یہ ان کو سیلیبریٹ کرنا یا بولنا یہ بینیولنٹ ڈکٹیٹرز تھے یا ان کی تعریفیں کرنا, آئی تھنک عوام کو دھوکے دینے کے مترادف ہے. اینڈ پرسنلی میں جو ان نیریٹوز کا الزام ہے وہ لیڈز کے اوپر ہی ڈالوں گا, کیونکہ جب 2008 میں ہمیں موقع ملا ووٹ دینے کا تو پھر عوام کی کیا رائے تھی جنرل پرویز مشرف کے بارے میں وہ عوام نے ان کو بتا ہی دی. لیکن وہ جو الیکشن ہے 2008 کا اور اس کے بعد کے جو 3 الیکشنز ہیں وہ ہم ڈسکس کریں گے پارٹ 3 میں.